नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल मंगसिर 6 गते बिहिबार, मार्ग कृष्ण खष्ठी, तदनुसार 21 नोभेम्बर सन् 2024, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। 24 घण्टाभित्र हवाई भाडाधर बुझाउन निर्देशन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा नघटाए सरकारले कड़ा कदम चाल्ने बताउनु भएको छ। हवाई भाडा वृद्धि नियन्त्रणबारे सरकारवालासँग हिजो भएको छलफलपछि मन्त्री पाण्डेले यसअघि हवाई भाडा नियन्त्रणका लागि भएको 5 बुँदे सहमति कार्यान्वयन गर्न हवाई कम्पनीलाई 24 घण्टाभित्र हवाई भाडाधर बुझाउन निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, हामीले नागरिककै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौं तर त्यसको उपहास भएको छ। राज्य र नागरिकप्रतिको दायित्वलाई व्यवस्था गरेर गैर जिम्मेवारीपन देखाइएकाले नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापार जस्तो गर्नुभएको छ। मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत महँगो हवाई भाड़ा लिएको प्रति सचेत गराउँदै हालै बिक्री भएका टिकटको मूल्य बिहिबार 4 बजेभित्र उपलब्ध गराउन निर्देशन दिनुभयो। हवाई भाड़ा वृद्धिबारे गुनासो बढ़ेपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको र तुरन्तै परराष्ट्र, श्रम र पर्यटन मन्त्री बीच बसेको बैठकमा समेत हवाई भाड़ा नियन्त्रणका लागि छलफल गरी नागरिकप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरिएको मन्त्री पाण्डेले बताउनुभयो। मन्त्रालयका सचिव गणेश पाण्डेले हवाई सेवा कम्पनीहरूले सम्झौता अनुसार हवाई भाड़ा लागू नगर्नु चिन्ताको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, आफूले गरेको निर्णय आफै लागू गर्ने कि नियमन गर्न कठोर बन्नुपर्ने हो। हवाई कम्पनीले सम्झौता अनुसार हवाई भाड़ा कार्यान्वयन गरेर जनताको विश्वास जित्नुपर्छ। अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्न सकिन्छ। 24 घण्टाभित्र हवाई भाड़ा दर बुझाउन निर्देशन, गोर्खापत्रको अग्रपृष्ठबाट यो खबर लिएका हुँ। गोर्खापत्रमै अराजक प्रवृत्ति विरूद्ध एमाले शीर्षकको खबर प्रकाशित छ। अग्रपृष्ठमा नेपाल कम्युनिष्ट पार्टी एमाले अराजकता र निराशा फैलाउने प्रवृत्ति विरूद्ध सक्रिय हुने भएको छ। सो पार्टीका उपमहासचिव प्रदीप गेवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताउनु भएको छ। अराजकतालाई प्रशय दिइरहने हो, निर्वाध रूपमा चल्न दिइरहने हो भने त्यसको मूल्य लोकतन्त्रले चुकाउनु पर्ने उहाँको भनाई छ। एमाले प्रचार विभागद्वारा हिजो राजधानीमा आयोजित विभिन्न संचार गृहका सम्पादकसँगको छलफलमा उपमहासचिव गेवालीले त्यस्तो बताउनु भएको हो। समाजमा अराजकता चल्न दिने हो भने त्यसले जनतामा लोकतन्त्रप्रति वृतृष्णा समेत जगाउने भएकाले त्यसप्रति सचेत हुन उहाँले सबैसँग आग्रह गर्नुभयो। निरन्तरको जागरूकता र खबरदारी लोकतन्त्रको रक्षाको पूर्व शर्त रहेको पनि उहाँले बताउनुभयो। अल्प विकास र राजनैतिक अस्थिरता सँगसँगै जान नसक्ने बताउँदै उहाँले राजनैतिक स्थायित्वका लागि विकास, समृद्धि र राज्यको सेवा प्रवाह महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो। अराजक प्रवृत्ति विरूद्ध एमाले गोर्खापत्रबाट यो खबर लिएका हौं। गोर्खापत्रमै नेपाल न्यायका पक्षमा प्रधानमन्त्री ओली शीर्षकको खबर अग्रपृष्ठमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट पार्नु भएको छ। प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमला विरूद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनैतिक दल र नागरिक संस्थाले हिजो ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विश्व शान्तिप्रतिको पक्षधरतामा नेपाल रहेको स्पष्ट पार्नु भएको हो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ सहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन्। यो खबर गोर्खापत्रबाट लिएका हुँ। आजको कान्तिपुर दैनिकमा 7 वर्ष अघिको बीआरआई सम्झौता अहिलेसम्म गोप्य शीर्षकमा अग्रपृष्ठमा पहिलो खबर प्रकाशित छ। कान्तिपुरबाट लामिछानेको विषयमा सड़क प्रदर्शनबाट पछि हट्यो रासोपा शीर्षकको खबर अग्रपृष्ठबाटै लिँदैछौ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहनुभएका पार्टी सभापति रवि लामिछानेलाई बाहिर राखेर छानबिन हुनुपर्ने माग गर्दै विरोध प्रदर्शनमा उत्रिने घोषणाबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पछि हटेको छ। मंगलबार र बुधबार बसेको रासोपा केन्द्रीय समितिको बैठकमा नै विरोध भएपछि तत्कालका लागि सड़क प्रदर्शन नगर्ने निर्णय भएको हो। आइतबार रासोपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापति दोई डीपी अर्याल र स्वर्णिमका वाग्ले लगायतले लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान हुनुपर्ने माग राखी मंगिर 8 सड़क प्रदर्शन गर्ने घोषणा गर्नुभएको थियो। केन्द्रीय समिति बैठकमा भने प्रदर्शन गर्न नहुने बरू रचनात्मक आन्दोलनमा लाग्नुपर्ने माग उठेपछि फरक निर्णय भएको हो। म्याद थपका लागि प्रदर्शन गर्दा न्यायालयलाई प्रभाव पार्नका लागि पार्टी अगाडि बढ़ेको हो कि भन्ने सन्देश पनि जनतामा गएकाले सचेत बन्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो। एकातिर केन्द्रीय समिति बैठक नबसी दोस्रो चरणको आन्दोलनको घोषणा भएको र अर्कोतिर स्थानीय तह उपनिर्वाचनका लागि प्रचार प्रसार लगायत काम नभएको भन्ने विषय पनि बुधबारको केन्द्रीय समितिमा उठेको थियो। लामिछानेको विषयमा सड़क प्रदर्शनबाट पछि हट्यो रासोपा। कान्तिपुर दैनिकको अग्रपृष्ठबाट यो खबर लिएका हौं। आजको अन्नपूर्ण पोस्टले अचाक्ली बढ़यो हवाई भाड़ा शीर्षकमा खबर स्टोरी प्रकाशित गरेको छ। अन्नपूर्ण पोस्टको अग्रपृष्ठबाट राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिले बनाउन संविधान संशोधन शीर्षकमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बोल्नु भएको प्रसंगको खबर लिँदैछौ। सत्तासीन कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ। डेमोक्रेटिक लयर्स एसोसिएशनको स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने विषयमा सैद्धान्तिक रूपमा सबै सहमत रहेको पनि बताउनुभयो। राष्ट्रिय सभाको अध्यक्ष छुट्टै नचाहिने र उपराष्ट्रपतिले नै राष्ट्रिय सभाको अध्यक्षता गर्नुपर्नेमा सबै दल सहमत भइसकेको पनि देउवाले बताउनुभयो। छिमेकी भारत लगायत थुप्रै देशमा त्यस्तो व्यवस्था रहेको देउवाले बताउनुभयो। प्रजातन्त्रका विरूद्ध संविधान संशोधन हुँदैन देउवाले भन्नुभयो। प्रधानमन्त्री केपी ओली र मैले प्रजातन्त्रका लागि जेल जीवन बिताएका हौं। प्रजातन्त्रलाई कमजोर बनाउने कुरा म आफै मान्दिन। संविधान संशोधनको विषय उठेका बारे देउवाले स्पष्ट पार्नुभयो। यहाँ संविधान संशोधन किन भनिरहेका छन् म एउटा कुरा भन्छु, जस्तो उपराष्ट्रपतिको जस्तो भारतमा व्यवस्था छ त्यस्तै उपराष्ट्रपति ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने हाम्रो सल्लाह भएको छ, त्यसैका लागि संविधान संशोधन गर्न लागिएको हो। राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउन संविधान संशोधन शीर्षकको यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौं। आजको नयाँ पत्रिका दैनिकमा करोड़ौं लाग्ने भन्दै अस्पतालमा थन्काइएका आधा उपकरण खर्चबिनै मर्मत गर्न सकिने शीर्षकमा पहिलो खबर प्रकाशित छ। संघीय अस्पतालहरूले करोड़ौं खर्च लाग्ने भन्दै वर्षौंदेखि थन्काएका मध्ये 50% उपकरण खर्चबिना नै मर्मत गर्न सकिने पाइएको छ। बिग्रिएका स्वास्थ्य उपकरण मर्मत सम्भारको जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले आधा उपकरणहरू खर्चबिनै मर्मत भइरहेको बताएको छ। थन्काइएका उपकरणमध्ये 30% स्थानीय बजारमा पाइने पाठ पूर्जाको प्रयोगबाट मर्मत भइरहेको केन्द्रले जनाएको छ। स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार गत 5 भदौदेखि केन्द्रले संघीय अस्पतालहरूका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गरिरहेको छ। केन्द्रका निर्देशक महावीर पुनका अनुसार बिग्रिएका उपकरणका लागि 20 बायोमेडिकल इन्जिनियरले काम गरिरहेका छन्। उहाँका अनुसार त्यसमा 50% जति उपकरण कुनै खर्च नगरी मर्मत भएका छन्। यसबाहेक करिब 30% उपकरण स्थानीय बजारमै पाइने सामान्य पाठपूर्जा फेरेर र बाँकी 20% जति उपकरण मात्र विदेशबाट नै पाठपूर्जा मगाएर मर्मत गर्नुपर्ने खालका रहेका पुनले बताउनुभयो। अहिले वीर कान्तिबाल र गंगालाल अस्पतालको पहिलो चरणको काम सकिएको छ। यस्तै नारायणी भक्तपुर क्यान्सर मानव अंग प्रत्यारोपण केन्द्रसँग काम गर्ने प्रक्रिया अगाडि बढ़ेको छ। अन्य निजी अस्पतालमा समेत काम अगाडि बढ़ाएका छौं, जसमध्ये 0.5% उपकरण त इन्जिनियरहरूले बाहिर कुनै खर्च नलाग्ने गरी मर्मत गर्न सकिने पत्ता लगाएका छन्। उहाँले भन्नुभयो, करोड़ौं लाग्ने भन्दै अस्पतालमा थन्काइएका आधा उपकरण खर्चबिनै मर्मत गर्न सकिने यो खबर नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमै सक्कली डाक्टर जब बने अण्डरवर्ल्डको नक्कली एजेन्ट शीर्षकको खबर प्रकाशित छ। पूर्वी पहाड़ी जिल्ला भोजपुरका आशिष दाहालको करियरमा सुदूर भविष्यको पहिलो उपलब्धि त्यति बेला प्राप्त भयो जब एमबीबीएस पढ्न सरकारी छात्रवृत्तिमा नाम निकाल्नुभयो। उहाँले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्यूट अफ मेडिसिनबाट छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्नुभयो। एमबीबीएस सकाएपछि करियरको अर्को खड्किलो चढ़ने अपेक्षासहित उनी सन् 2017 अमेरिका गए। अमेरिकामै मेडिकल अभ्यास गर्ने सपनासहित त्यहाँ पुगेका उनी त्यहाँको चिकित्सक अनुमति पत्रको परीक्षामा अनुत्तीर्ण भए। बरू अमेरिकामा क्यासिनोको लतले उनलाई रसातलमै पुर्याइदियो। क्यासिनोमा भयभरको पैसा हारेर टाट पल्टिएपछि उनका दुर्दिन शुरू भए। लाइसेन्स परीक्षामा फेलको पीड़ा र ऋण बोकेर अमेरिका छाड्नुपर्ने अवस्थामा पुगे। तनावको भारी बोकेर 2018 स्वदेश फर्के। स्वदेश फर्किँदा उनीसँग 40 लाख रूपियाँ ऋण थियो। नेपाल आएपछि बुवा आमाले जोडेको इमाडोलको जग्गा बेचेर 25 लाख ऋण तिरे। बाँकी 15 लाख काम गर्दा पनि तिर्न सकेनन्। त्यसपछि अब उनले जिन्दगीलाई अपराध कर्मतिर मोड्न थाले। अण्डरवर्ल्डको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएर पैसा मागेको आरोपमा 32 वर्षीय दाहाललाई प्रहरीले हिजो पक्राउ गरेको छ। गुवारको बस्ने उनी त्यहाँकै एक निजी क्लिनिकमा काम गर्दै आएका थिए। एमबीबीएस मात्र उत्तीर्ण गरेकाले उनको आमदानी पनि न्यून थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक रोशन खड्काका अनुसार आर्थिक संकटमा फँसेका दाहालले नयाँ सिम कार्ड निकालेर धम्क्याउने योजना बनाएका थिए। आफ्नै सहकर्मी तथा सामान्य चिन्जान भएका व्यापारीहरूलाई वाट्सएपमा मेसेज पठाएर 50,000 देखि 2 लाख रूपियाँसम्म मागेका थिए। आफू अण्डरवर्ल्डको एजेन्ट भएको भन्दै पैसा नदिए कन्ट्राक्ट किलर मार्फत हत्या गर्ने सम्भवको धम्की दिएका थिए। सक्कली डाक्टर जब बने अण्डरवर्ल्डको नक्कली एजेन्ट शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पत्र पत्रिकाका बाँकी प्रसंगहरू। नागरिक दैनिकमा प्रहरीमा बढ़ुवा व्यथिति, अवकाशको मुखैमा एआईजी शीर्षकको खबर छ। यति बेला नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उत्पादनको केन्द्र बनेको छ। प्रहरी महानिरीक्षक आईजीपी वसन्त कुंवरका ब्याचीहरू अधिकांश एआईजी बन्ने भएका छन्। 3 जना बाहेक सबै एआईजीमा बढ़ुवाका लागि तयारी अवस्थामा छन्। प्रहरीमा एआईजीबाट अवकाश हुने उमेर 56 वर्ष रहेका कारण डीआईजीबाट एआईजीमा बढ़ुवाको रोलक्रममा रहेका धेरैजसो अवकाशको सम्मुखमा बढ़ुवा हुँदै विदा हुने गरेका छन्। कुनै बेला नेपाल प्रहरीमा एआईजीको दरबन्दी 16 थियो। 2074 साल कार्तिकमा एआईजीको दरबन्दी 16 पुर्याइएको थियो। अहिले एआईजीको दरबन्दी 8 मात्र छ। 8 मध्ये 2 दरबन्दी रिक्त छन्। रिक्त दरबन्दीमा डीआईजीद्वय केदार ढकाल र बुद्धिराज गुरूङलाई बढ़ुवा गर्न सिफारिश गरिएको छ। ढकाल यही मंगिर 21 गते सेवाबाट अवकाशमा जाँदैछन्। बढ़ुवा भएर अवकाशमा जाँदै गर्दा आईजीपी कुंवरका ब्याचीहरूलाई एआईजी बन्न सहज भएको छ। कुंवर आईजीपी भएपछि नै रामदत्त जोशी एआईजीमा बढ़ुवा भएर विदा भएका छन्। त्यसै गरी किरण राणा पनि अवकाशको अघिल्लो दिन एआईजीपीको फूली लगाएर अवकाशमा गएकी थिइन्। यही मंगिर 21 र 26 गते क्रमशः एआईजी ढकाल र भीम ढकाल अवकाशमा जाँदैछन्। रिक्त हुने एआईजीका दुई पदमा दुर्गा सिंह चन्द, कुबेर कडायत र भरत बोहरा मध्येबाट बढ़ुवा गर्ने तयारी भइरहेको छ। एआईजी किरण बज्राचार्य पनि पुसमा उमेर हत्कै कारण अवकाशमा जाँदैछिन्। अवकाशको मुखैमा एआईजी नागरिक दैनिकबाट यो खबर लिएका हौं। नागरिकमै जबरजस्तीकरणी मुद्दामा पहिले थुन्ने अनि सुन्ने शीर्षकको खबर छ। अदालतले फौजदारी मुद्दामा आरोपितलाई पहिले थुनेर मात्रै सुन्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय कानूनी मान्यता कुनै पनि अभियुक्तलाई पहिला सुन अनि थुन भन्ने छ। नेपालमा भने त्यस विपरीत पहिला थुन अनि सुन भन्ने मान्यताले काम गरेको अध्ययनले देखाएको छ। नेपालमा जबरजस्तीकरणी सम्बन्धी मुद्दामा धेरैजसोलाई पहिला पूर्वपक्षका लागि थुनामा पठाउने गरिएको छ। यस्तो प्रचलनको अन्त्य गर्न अध्ययनले सुझाएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठानले गरेको जबरजस्तीकरणी मुद्दामा भएको थुनछेक अभ्यास सन्दर्भमा अध्ययन प्रतिवेदन 2080 भनिएको छ, राज्यले हरेक व्यक्तिको शंकास्पद गतिविधिको निगरानी गर्ने स्वचालित प्रणाली भित्र्याउन जरूरी छ। सरकारवादी हुने फौजदारी मुद्दामा अनुसन्धान भई अदालतमा अभियोग पत्र दर्ता भएपछि अभियुक्तलाई अनुसन्धान गर्दा थुनामा राख्ने वा धरौटी वा जमानत साधारण तारिखमा राख्ने व्यवस्था छ। संविधान कानून अनुसार अभियोग प्रमाणित नभएसम्म कसैलाई पनि कसूरदार मानिँदैन। अन्तर्राष्ट्रिय मानवाधिकार कानून अनुसार कुनै पनि व्यक्तिलाई थुनामा राख्नुलाई अन्तिम विकल्प मान्नु हुँदैन। कुनै पनि अभियोगले लागेको व्यक्तिले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन, नेपालको संविधानमै उल्लेख छ। अन्तिम उपायका रूपमा मात्रै व्यक्तिलाई थुन्ने अभ्यासको थालनी गर्नु उपयुक्त देखिन्छ, अध्ययन प्रतिवेदनमा भनिएको छ। जबरजस्तीकरण मुद्दामा पहिले थुन्ने अनि सुन्ने, यो खबर नागरिक दैनिकबाट लिएका हौं। नेपाल समाचार पत्रमा घरमा पुग्नुपर्ने पानी सड़कमा केयूकेएलको चरम लापरवाही शीर्षकको पहिलो खबर प्रकाशित छ। काठमाण्डु उपत्यका विभिन्न सड़क खण्डमा मेलम्चीबाट ल्याइएको पानीको पाइप फुटेर घरमा जानुपर्ने पानी सड़कमा पुगेको छ। सड़कमा पानी पुग्दा स्थानीय बासिन्दा व्यापारी, सवारी चालक र पैदल यात्रुले शास्ति बेहोर्नु परेको छ। मेलम्चीको पानी ठाउँ अनुसार नयाँ र पुरानो दुवै लाइनबाट वितरण गरेपछि प्रणालीले ठेग्न नसकेर समस्या देखिएको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले लिकेज टाल्नका लागि निर्देशन दिएको र 13 आयोजना मध्ये 16 काम सम्पन्न भइसकेको बताउनुभयो। पानी वितरण गर्नेदेखि वितरणको लाइन र ढल प्रणालीको मरमत, सुधार र व्यवस्थापन गर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलमा अधिकारीहरूसहित व्यवस्थापक भए पनि समयमा काम गर्न नसक्दा घरमा हुनुपर्ने पानी सड़कमा बग्ने गरेको छ। केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलले पुरानो लाइनमा तीव्र गतिले मेलम्चीको पानी आएका कारण सड़कमा पुगेको बताउनुभयो। उहाँले 5 दिन अगाडि 15 दिन पुरानो लाइन हटाई नयाँ जोड्न सूचना जारी गरिसकिएको र अबको 10 दिनमा सड़कमा पोखिने पानी कम हुँदै जाने पनि दावी गर्नुभयो। घरमा पुग्नुपर्ने पानी सड़कमा, यो खबर नेपाल समाचार पत्रबाट लिएका हौं। नेपाल समाचार पत्रबाटै दुर्गा प्रसाईमाथि साइबर र कृत्य सम्बन्धी मुद्दाको तयारी शीर्षकको खबर लिँदैछौं। प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध भिडियो सन्देश मार्फत विवादास्पद अभिव्यक्ति दिएर साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि 5 दिन हिरासतमा राखेर थप अनुसन्धान हुने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईलाई काठमाडौँ जिल्ला अदालतले 5 दिन हिरासतमा राख्न अनुमति दिएको हो। मंगलबार भक्तपुर स्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलेसँगै अदालतमा पेश गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध भिडियो सन्देश मार्फत विवादास्पद अभिव्यक्ति दिएर साइबर अपराध गरेको उनीमाथि अभियोग छ। जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी भएसँगै पक्राउ गरिएका प्रसाईलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ। विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको हो। दुर्गा प्रसाईमाथि साइबर र कृत्य सम्बन्धी मुद्दाको तयारी शीर्षकको यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको कारोबार दैनिकमा 4 महिनामै 1 खर्ब 12 अर्ब बढ़्यो कर्जा प्रवाह शीर्षकको खबर प्रकाशित छ। कारोबारबाट हामी 4 महिनामा 12 अर्ब 72 करोड़को विद्युत भारत निर्यात शीर्षकको खबर लिँदैछौ। चालू आर्थिक वर्षको पहिलो 4 महिनामा 12 अर्ब 71 करोड़ 94 लाख रूपियाँ बराबरको विद्युत भारत निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको बर्खायामको 1 अर्ब 66 करोड़ 78 लाख 92 हजार युनिट विद्युत निर्यात गरेको हो। 4 महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रति युनिट 7 रूपियाँ 63 पैसा छ। 4 महिनामा 12 अर्ब 72 करोड़को विद्युत भारत निर्यात, यो खबर कारोबार दैनिकबाट लिएका हौं। कारोबारमै औद्योगिक कम्पनी सर्वाधिक दर्ता, दोस्रोमा शिक्षा शीर्षकको खबर छ। मुलुकमा दर्ता भएका कम्पनी मध्ये औद्योगिक क्षेत्रमा काम गर्ने आशयसहित दर्ता भएका कम्पनी सर्वाधिक बढ़ी छन्। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार गत आर्थिक वर्षसम्म दर्ता भएका 3.5 लाख कम्पनी मध्ये प्रमुख क्षेत्र उद्योग रहेका कम्पनी सर्वाधिक छन्। दोस्रोमा शिक्षा र तेस्रोमा कृषि तथा चौथोमा स्वास्थ्य क्षेत्रमा काम गर्ने कम्पनी छन्। नयाँ पत्रिका दैनिकबाट चेक अनादर गर्ने ऋणीलाई कालो सूचीमा नराख्ने प्रस्ताव शीर्षकको खबर लिँदैछौ। नेपाल राष्ट्र बैंकले चेक अनादर गर्ने ऋणीलाई कालो सूचीमा नराख्ने गरी नयाँ व्यवस्था ल्याउने तयारी गरेको छ। केन्द्रीय बैंकले कर्जा सूचना सम्बन्धी व्यवस्थाको मस्यौदा सार्वजनिक गर्दै चेक अनादर गर्ने ऋणीलाई डिफल्टर सूचीमा राख्नुपर्ने लगायतको व्यवस्था रहेको मस्यौदा प्रस्ताव गरेको छ। डिफल्टर सूचीमा समावेश हुने अवस्था उल्लेख गर्दै प्रस्तावित व्यवस्थामा भनिएको छ, कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले भुक्तानी दिन पर्याप्त मौजदात नभई वा चेकमा गलत हस्ताक्षर गरी भुक्तानी नहुने चेक जारी गरेमा वा चेक लिने व्यक्तिले चेकमा उल्लेखित विवरण सही भएको यकिन गर्न सक्ने अवस्थामा बाहेक अन्य कुनै कारणले चेक अनादर भएमा हालसम्म चेक अनादरलाई कालो सूचीमा समावेश गर्ने व्यवस्था छ तर अनादर हुने चेक जारी गर्ने व्यक्ति फर्म कम्पनी वा संगठित संस्था वा त्यस्तो चेक खेच्ने व्यक्तिलाई डिफल्टर सूचीमा पर्ने प्रस्ताव छ। चेक अनादर भएर डिफल्टर सूचीमा राख्ने व्यवस्था सृजना भएमा चेक जारी भएको मितिले 180 दिनभित्र डिफल्टर सूचीमा राख्ने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको हुनुपर्ने भनिएको छ। चेक अनादर गर्ने ऋणीलाई कालो सूचीमा नराख्ने प्रस्ताव यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा कुलमान विरूद्ध सर्वोच्चमा परेको मुद्दा औचित्यहीन बन्दै शीर्षकको खबर प्रकाशित छ। राजधानीबाट हामी कुवेतमा रेसिडेन्सी उल्लंघन गर्ने 385 जना पक्राउ शीर्षकको खबर अग्र पृष्ठबाट लिँदैछौ। कुवेत सरकारले गैर कानूनी रूपमा बसेका आप्रवासी कामदारलाई धरपकड़ तीव्र पारेसँगै चार दिनमा 385 जनालाई पक्राउ गरेको छ। साथै रेसिडेन्सी उल्लंघन गर्ने 497 जनालाई देश निकाला गरेको छ। त्यहाँको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा सुरक्षा बलले 11 14 नोभेम्बरसम्म देशभर अपरेशन गरी सो संख्यामा पक्राउ गरी कार्यवाही गरिएको जनाएको हो। मन्त्रालयले गैर कानूनी रूपमा कामदार श्रमिक ल्याउने व्यक्ति लगायत आवास कानून उल्लंघन गर्नेहरू विरूद्ध सुरक्षा अभियान जारी राख्ने जनाएको छ। त्यसै गरी मन्त्रालयले उल्लंघन गर्नेहरू र उनीहरूका रोजगारदाताहरूलाई जवाबदेही बनाउन कार्यवाही तीव्र पारेको जनाएको छ। कुवेतमा रेसिडेन्सी उल्लंघन गर्ने 385 जना पक्राउ शीर्षकको यो खबर राजधानी दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रममा अब सम्पादकीयको पालो। आज गोर्खापत्र दैनिकमा सामाजिक सञ्जालको दुरूपयोग शीर्षकको सम्पादकीय प्रकाशित छ। केही अंश हामी लिँदैछौ। नेपालमा सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो निहित स्वार्थ गर्ने प्रवृत्तिले शास्ति बढ़ाएको छ। राज्य संयन्त्र तथा आम नागरिकले अनेक खालका हैरानी बेहोर्नु परेको छ। व्यक्तिको नागरिक अधिकार र स्वतन्त्रता हरण गर्ने प्रयास गरिएको छ। मान प्रतिष्ठामा आघात पार्ने काम सहन गर्न सक्ने भन्दा उच्च हुँदै गएको छ। लोकतान्त्रिक शासन पद्धतिको खुला र उदार प्रावधानको दुरूपयोग गर्दै अपराध प्रवृत्ति बढ़ाउन खोजिएका अनेक घटना सामुन्ने आइरहेका छन्। यस्ता घटनामा राज्यका सरकारवाला निकाय गम्भीर भएर निरूपणतर्फ लागिरहेका छन्। यस्तै पछिल्लो घटनाका रूपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ। कृत्य कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि प्रसाईलाई पक्राउ गरिएको हो। सामाजिक सञ्जालको दुरूपयोग शीर्षकको यो सम्पादकीय गोर्खापत्रमा प्रकाशित छ। आजको नागरिक दैनिकमा देशलाई चाहिएको सुशासन सभा शीर्षकको सम्पादकीय छ। कारोबारमा घर जग्गा कारोबार बढ़ने संकेत शीर्षकको सम्पादकीय प्रकाशित छ भने कान्तिपुर दैनिकमा रेमिट्यान्सको रेकर्ड खुशी र चिन्ताको दोसाँत शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।